हुन्छ रोमी तेह्र अध्यायको अब बाह्र पद हामीले जागरण ध्वनि परमेश्वरको जागरण ध्वनि हामीले हेर्यौँ नयाँ नियममा चार ठाउँमा अनि एघार पदमा हेरेका थियौँ अनि समय चिन अब त निन्द्राबाट बिउजने घडी आइपुगेको छ किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समयभन्दा नजिकै छ भनेर अध्ययन गरे यही सन्दर्भमा अब पावलले भन्छन् बाह्र पद रात धेरै बितिसक्यो दिन नजिकै आइपुगेको छ यसकारण अन्धकारका कामहरू फालौं र ज्योतिका हतियार भिराउँ रात धेरै बितिसक्यो अर्थात अब रात धेरै बाँकी छैन धेरै बितिसक्यो रात छिप्पिसक्यो करिब करिब रात सकिसक्यो हुन त रातकै समय हो तर रात झन्डै बितिसक्यो भनेर यो पहिलो भागमा भन्दैछ त्यसपछि भन्दैछ दिन नजिकै आइपुगेको छ यसको मतलब दिन आइसकेको छैन तर झन्डै आइसक्यो दिन नजिकै आइपुगेको छ अथवा दिन झन्झन नजिक आउँदैछ नजिकिँदैछ यो कुरा चाहिँ हामीले हिब्रू दसमा पनि हेरेका थियौँ जति त्यो दिन नजिक नजिक आइरहेको देख्दछ उत्ति नै बेसी हामी एक ठाउँमा भेला हुन नछोड्ने एकअर्कालाई उत्साह दिन नछोड्ने भनेर चाहिँ हामीलाई अर्थ दिएको कुरा त्यही शब्द हो यो नजिकै एकचोटि यो शब्दलाई चाहिँ मत्ती तीन अध्यायमा हेर्नेछ मत्ती तीन यो नजिकै आएको छ भन्ने कुरा मत्ती तीनको दुई पदमा बत्तीसमा दिने युहन्नाले प्रचार गरेको हामीले पढ्छौँ उनले भन्छन् मत्ती तीनको दुई पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ उसले चाहिँ यो चाहिँ राज्यको सम्बन्धमा उसले प्रचार गर्दै थियो राज्य नजिकै आएको छ अर्थात यदि उनीहरूले पश्चाताप गर्ने हो भने र मसीह येशूलाई उनीहरूले स्वीकार गर्ने हो भने राज्य सुरु हुन्थ्यो तर उनीहरूले पश्चाताप गरेन उनीहरूले उहाँलाई क्रुसमा टाँगे त्यसैले त्यो यति नजिक आइसकेको थियो तर अब हाम्रो दृष्टिकोणमा हेर्दाखेरि चाहिँ त्यो राज्य चाहिँ पछाडि सरेको छ अनि बीचमा चाहिँ यो मण्डली युग छिरेको छ जो चाहिँ रहस्य परमेश्वरको हृदयमा गोप्य राखिरहेको यो सत्यता थियो जुन पुरानो नियमको समयहरूलाई प्रकट गरिएको थिएन तर अहिले चाहिँ उहाँका प्रेरितहरू र भविष्यवक्ताहरूद्वारा प्रकट गर्नुभएको छ नत्र भने पुरानो नियमको समयमा त्यत्रो भविष्यवाणी गरेको राज्य चाहिँ उनीहरूले प्रचारमा सुन्दाखेरि चाहिँ अब नजिकै आएछ किनभने राजा नै जन्मिसक्नु भएको थियो जन्मिनु मात्र भएको थिएन अब उहाँ चाहिँ औपचारिक रूपमा चाहिँ प्रस्तुत गरिनेवाला हुनुहुन्थ्यो बत्तीसमा दिने हुनबाट त्यसैले यो नजिकै भनेको मतलब चाहिँ करिब करिब आइसक्यो भन्दैछ प्रभु यीशुको हामीलाई लिन आउने आगमनको बारेमा पनि यो शब्द छ याकुब पाँच अध्यायमा यो विचार त्यहाँ व्यक्त गरेको छ याकुब पाँच अध्यायको आठ पदमा याकुब पाँचको आठ पदमा यहाँ भने छ सात पद पनि पढौँ यसकारण भाइहरू हो प्रभुको आगमनसम्म धीरज धर हेर किसानले पृथ्वीको बहुमूल्य फलको बाटो हेर्दछ र जबसम्म यसले अघिल्लो र पछिल्लो वर्ष पाउँदैन तबसम्म यसका निम्ति खुबै धीरज धर्दछ तिमीहरूले पनि धीरज धर आफ्नो हृदयहरू स्थिर गरा, किनकि प्रभुको आगमन के छ? नजिकै छ। अर्थात् प्रभुको आगमन यति नजिक छ कि यो झन्डै आइसक्यो, त्यो तरिकाले यहाँ भन्दैछ। रात धेरै बितिसक्यो अनि दिन नजिकै आइपुगेको छ। अब अहिले हामी चाहिँ अन्धकारकै समयमा छौँ यो संसारमा, अझ पनि रातकै समय हो, तर दिन चाँडै खस्नेवाला छ। यसरी चाहिँ हामीलाई नयाँ नियमले सिकाउँछ। सुरुका क्रिस्चियनहरू यसरी नै जिउँथे, पावलले यसरी नै सिकाउँथे। झन् कति नजिक आइसक्यो अहिले चाहिँ। त्यसैले हामी चाहिँ ख्रिस्टको आगमनको दिन चाहिँ पर्खँदैछौँ। त्यो दिनलाई चाहिँ हामीले रेप्चरको दिन मान्छौँ, जब चाहिँ हामीलाई उठाउनुहुन्छ, हावामा उहाँसँगै लानुहुन्छ। अनि तितस दुईमा एकचोटि हेरौँ, तितस दुईको 13 पदमा हामी यसरी जिउनुपर्छ भनेर परमेश्वरको अनुग्रहले हामीलाई सिकाउँछ। 2:12-13 पद हामीलाई यो सिकाउँछ परमेश्वरको अनुग्रहले। के सिकाउँछ? अभक्ति र सांसारिक अभिलाषहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम, धार्मिकता र भक्ति साथ जिउनुपर्छ भनेर सिकाउँछ। अरू के सिकाउँछ परमेश्वरको अनुग्रहले? 13 पद, र त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रिष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ भनेर सिकाउँछ। त्यसैले त्यो भविष्यको प्रतीक्षाको निश्चयतामा चाहिँ पर्खँदै बाटो हेर्दै हामी जिउनुपर्छ भनेर छ। 1 कोरिन्थी 1 पनि जाउँ, 1 महत्वपूर्ण नयाँ नियमको शिक्षा हो कि हामी विश्वासीहरू चाहिँ उहाँलाई पर्खिरहेको छ। हो, के तपाईँ उहाँलाई पर्खिरहनु भएको छ? के तपाईँले यसरी प्रार्थनामा भन्ने गर्नुहुन्छ, प्रभु तपाईँ आज आउनुभयो भने पनि म तयार छु? त्योभन्दा अरू महत्वपूर्ण, त्योभन्दा ठुलो अरूको योजना छैन। तपाईँ नआउन्जेल चाहिँ म तपाईँको सेवा गरिरहन चाहन्छु, मलाई सहायता गर्नुहोस्, तर जीव आउनुहोस् प्रभु। साँचो ख्रिस्चियन जीवनको एउटा महत्वपूर्ण पक्ष चाहिँ यो हो, आशाले भरपूर भएर जिउनु। जसरी त्यसरी जब त्यसरी जिउँछौँ नि, हाम्रो समस्याहरू धेरै ठुलो लाग्दैन हामीलाई। समस्या त हुन्छ तर हामीलाई चाहिँ ठुलो लाग्दैन। संसारको उज्यालो कुराहरू पनि धमिलो लाग्छ हामीलाई, किनभने हामी चाहिँ त्योभन्दा पनि महिमापूर्ण आगमनको बाटो हेरिरहेछौँ। अनि हामीलाई परेको कष्टहरू तिनलाई पनि सहन सक्छौँ। यो आशाले चाहिँ हामीलाई धीरज गर्न सहायता गर्छ। 1 कोरिन्थी 1:7 यहाँ लेखेको छ कोरिन्थका विश्वासीहरूलाई, यसै कारण कुनै पनि अनुग्रहको वरदानमा तिमीहरू कम छैन। हो, कोरिन्थका विश्वासीहरूसँग वरदानहरू थुप्रै थियो, र हाम्रा प्रभु येशु ख्रिष्टको के को बाटो हेर्दछौ? आगमनको बाटो हेरिरहन्छ। त्यो सत्यता पनि उनीहरूलाई थाहा थियो। अब 8 पदमा हेर, जसले भनेको परमेश्वर पिताको कुरा गर्दैछ, हाम्रा प्रभु येशु ख्रिष्टको दिनमा तिमीहरू निर्दोष हो भनेर तिमीहरूलाई अन्तसम्म स्थिर पार्नुहुनेछ पनि। देख्नुभयो, यो 7 पदमा चाहिँ ख्रिष्टको आगमन भनेको छ, अनि 8 पदमा चाहिँ प्रभु येशु ख्रिष्टको के भनेछ? दिन। दिन नजिकै आइपुगेको छ, ख्रिष्टको दिन नजिकै आइपुगेको छ, उहाँको आगमन नजिकै छ। हामी त्यो आगमनको बाटो हेर्दै जिउनुपर्छ। नजिकै छ, दिन आइसकेको छैन, तर रातै हो, तर झन्डै आइसक्यो। त्यसैले जागरण ध्वनिमा चाहिँ समयलाई चिन, अब त निन्द्राबाट बिउजने घडी आइपुगेको छ, यसरी भनिरहेछ रोमी 13:11। अनि 12 पदमा हामी हेर्दैछौँ, रात धेरै बितिसक्यो, अब छिप्पिसक्यो, अब धेरै बाँकी छैन। तपाईँ कहिलेकाहीँ चाँडो निन्द्रा खुल्छ, खै त अँध्यारै छ, निन्द्रा त पुग्यो जस्तो यसो गर्ने, 3 बजे रहेछ, ए धेरै बाँकी छैन, अब दिन खस्नेवाला छ। यस्तै हामीलाई आत्मिक तवरले यो संसार हो रातमै छ, अन्धकारको शासक हिँडिरहेकै छ, उसलाई बाँधिएर राखिएको छैन जसरी गर्नुहुनेछ प्रभु आउनुभएपछि। तर त्यो दिन नजिक आइसक्यो, झन्झन नजिक, अब चाहिँ आउनै लागिसक्यो, यसरी भनेको छ। अब के गरौँ त यहाँ अर्थी अब आउँछ रोमी 13:12। यस कारण रोमी 13:12, रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ, यसकारण के, यसकारण अन्धकारका कामहरू फलाउँ र ज्योतिका हतियार धिराउँ। यो फालौँ भन्ने शब्द फुकाल्नु, अर्थात् कुनै कुरादेखि आफूलाई रहित पार्नु, लुगा फुकाले जस्तै। यहाँ भन्ने छ अन्धकारका कामहरूलाई चाहिँ फालौँ। अनि त्यसपछि 13 पदमा त्यसको बयान आउँछ एकछिनमा, अनि त्यसपछि भन्छ र ज्योतिका हतियार भिरौँ। भिरौँ यो चाहिँ ठिक उल्टो माने, एकातिर फालौँ फुकालौँ, यो चाहिँ अब पहिरनु, वस्त्र पहिरनु जस्तै, कुनै कुरा धारण गर्न। अनि यहाँ चाहिँ भनेछ के भिरौँ, ज्योतिका हतियार हो, हामी लडाइँमा छौँ, रातकै समय हो, एउटा वास्तविक लडाइँमा छौँ। अनि तपाईँ हामी चाहिँ ख्रिस्टका सिपाहीहरू हौ, अनि सिपाहीहरू चाहिँ कहिले पनि लडाइँमा चाहिँ सुतिरहेको अवस्थामा चाहिँ भेटिनु हुँदैन, उनीहरू जागो हुनुपर्छ, सतर्क हुनुपर्छ, ताकि हामी चाहिँ लड्न सकौँ र जित्न सकौँ। त्यसैले यहाँ यो खण्डमा भनिरहेछ, उठ चम्क लड, ज्योतिका हतियार भिर, यसरी चाहिँ भनिएको छ। ज्योति पछि हामी अध्ययन गर्नेछौँ, संसारको ज्योति म हुँ प्रभु येशूले भन्नुभयो, अनि पछि यहाँ आज्ञा दिएको छ ज्योतिलाई भिर्नु भनेको त प्रभु येशू ख्रीष्टलाई नै धारण गर्न हो, तर त्यो अलि पछि आउँछ। अहिले चाहिँ यो हतियारलाई हेरौँ, विश्वासीको लागि परमेश्वरले सारा हतियार चाहिँ प्रबन्ध गर्नुभएको छ, हतियार बिना हामीलाई लडाइँमा पठाउनु भएको छैन, एक एक प्रत्येक पक्षलाई सामना गर्न सक्ने, प्रत्येक आक्रमणलाई चाहिँ हामीले निस्तेज पार्न सक्ने र शत्रुलाई चाहिँ हराउन सक्ने खालको हतियार दिएको छ हामीलाई। हेरौँ न त एफएसी 6:10-18। एफएसी 6:10-18 पहिलो दुईटा पदहरू 10 र 11 चाहिँ लडाकुहरू छुट्याएका छन्, को को हुन् यो लडाईँमा पढौँ। अन्तमा मेरा भाइहरू हो, एकातिर विश्वासीहरू छन्, प्रभुमा र उहाँको बलको सामर्थ्यमा बलवान हो, शत्रुको हो, 11 पदमा उल्लेख छ, शैतानका धूर्त युक्तिहरूका विरोधमा खडा हुन सक्नलाई परमेश्वरका सारा हतियारहरू धारण गर। त्यसपछि 12 पदमा चाहिँ चेतावनी दिएको छ, यो लडाईँ चाहिँ शारीरिक लडाईँ भनेर नठान, किनकि हामी मासु र रगतको विरोधमा कुस्ती लड्दैनौँ, तर प्रधानहरूको विरोधमा, अधिकारीहरूको विरोधमा, यस संसारको अन्धकारका शासकहरूको विरोधमा, आकाशी स्थानहरूमा भएका आत्मिक दुष्टताको विरोधमा लड्दछौँ। अनि अर्थी दोहोरिन्छ यहाँ थप कुराहरू लेखेर, यस कारण खराब दिनमा, रातकै समय हो, सामना गर्न सक्नलाई र सबै कुरा गरेर खडा हुन सक्नलाई परमेश्वरका सारा हतियारहरू उठाओ, हामीले आफै गर्नुपर्छ, हतियारहरू प्रबन्ध गरिएको छ, धारण गर्नुपर्छ, उठाउनुपर्छ, अगाडि बढ्नुपर्छ। यहाँ भने छ सबै कुराहरू गरेर खडा हुन सक्नला। दाउदको पनि एउटा हतियार थियो हातमा हेर्दाखेरि, तर अदृश्य चाहिँ उसको हतियार चाहिँ परम प्रभु यहोवाकै नाममा ऊ चाहिँ लड्न गयो, आफूभन्दा त्यत्रो भयङ्कर गोलियातलाई सामना गर्नलाई। अनि सबै कुरा गरिसकेपछि गोलियात चाहिँ भुइँमा छ, दाउद चाहिँ खडा छ विजयी। सबै कुरा गरेर खडा हुन सक्नलाई परमेश्वरका सारा हतियारहरू उठाओ। त्यसपछि 14-20 चाहिँ सरासर अगाडि बढ्छ, अनि यहाँ चाहिँ हामीलाई प्रबन्ध गरिएको हतियारहरूलाई चाहिँ उल्लेख गर्न थालेको छ। यसकारण खडा हो, तिमीहरूका कम्मर सत्यताले कस र धार्मिकताको कवच, छाती ढाक्ने छाती पाता धार्मिकताको कवच धारण गर, धारण गर। देख्नुभयो जुन अघि भीर भन्ने शब्द, अनि पाउहरूमा मेलमिलापको सुसमाचारको तयारीका जुत्ता लगाओ, भीर भन्दैछ यहाँ अर्को शब्द, यी सबै बाहेक विश्वासको ढाल उठाओ जसद्वारा दुष्टका सबै अग्निबाणहरू निभाउनलाई तिमीहरू समर्थ हुनेछौ। दुष्टले गरेको सबै आक्रमणलाई निस्तेज पार्न सकिन्छ भनेको छ। सत्यद्वारा, सत्य परमेश्वरको वचनद्वारा धार्मिकताको जीवन जिएर, सुसमाचारको निम्ति जिएर, विश्वास परमेश्वरको प्रतिज्ञाहरूमा गर्दै, प्रभुमा भर पर्दै, अनि शत्रुपद अनि मुक्तिको टोप अनि आत्माको तरवार जो चाहिँ परमेश्वरको वचन हो, ले हो परमेश्वरको वचन, आत्माको तरवार भनेको छ मुक्ति। जति हामीले हाम्रो मुक्तिलाई जान्यौँ, बुझ्यौँ, अपनायौँ, त्यति नै हामी चाहिँ यो लडाईँमा चाहिँ सबै गरेर खडा हुन सक्छौँ। 18 सारा प्रार्थना, अन्तमा चाहिँ सबभन्दा आखिरी लाग्ने शत्रुलाई घातक हतियार चाहिँ बताएको छ, सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, पवित्र आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागर रह, यसरी बताएको छ। अनि थप पढ्न सक्थेन, तर अर्को खण्ड पनि पहिलो थेसलोनिकी 5 जाउँ त, विश्वासीको लागि प्रबन्ध गरिएको हतियारहरू को उल्लेख चाहिँ अर्को चाहिँ पहिलो थेसलोनिकी 5 हो। पहिलो थेसलोनिकी 5, अनि 8 7 पनि पढौँ, किनकि सुत्नेहरू रातमा सुत्छन्, अघि हेऱ्यौँ, मतवाला हुनेहरू रातमा मात्छन्, तर 8 हामी चाहिँ जो दिनका हौ विश्वास र प्रेमको कवच अनि मुक्तिको आशारूपी टोप पहिरेर सचेत रहौँ। यहाँ पनि हाम्रो हतियार भिर्नलाई चाहिँ हामीलाई भनिएको छ, पहिरेर, देख्नुभयो शब्द है। अनि यहाँ चाहिँ 3 कुरा भनेछ, विश्वास प्रेम आशा, 3 हतियार भनेछ यसलाई। विश्वास र प्रेमलाई चाहिँ हाम्रो कवच भनेछ यहाँ, अघि चाहिँ धार्मिकता भनेको थियो भने यहाँ चाहिँ विश्वास र प्रेमलाई हाम्रो भित्री महत्वपूर्ण अङ्गहरूलाई ढाक्ने, अनि मुक्तिको टोप भनेको थियो त्यहाँ, तर यहाँ चाहिँ मुक्तिको आशारूपी टोप पहिरेर सचेत हौ, प्रभुको बाटो हेर्ने कुरा गरिरहेछ। अनि त्यसैले यो 2 खण्ड हेर्दा के पाउँछ भने, दुईटै खण्डको अगाडि चाहिँ जागरण ध्वनिपछि आउँछ। अघि पहिलो थेसलोनिकी पाँचमा छमा हेरेका थियौं, यसै कारण हामी अरू चाहिँ नसुतौं तर हामी जाग रहौं र सचेत रहौं, अनि त्यति भनेपछि चाहिँ हतियारहरू यो हो। त्यस्तै एफएससीमा पनि त्यही पाएँ, एफएससी पाँचमा चाहिँ हे निदाउने बिउज भनेर भनेपछि हतियारहरू चाहिँ छ अध्यायमा चाहिँ उल्लेख भएको पाएँ। आउनुहोस् अब रोमी तेह्रमा अगाडि बढौँ। हामी आत्मिक लडाईँमा छौँ, हतियार हिरौँ भनेर भनेपछि तेह्र पदमा बताएको छ, दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिँडौँ। इमान्दार भएर हिँड, यो शब्द इमान्दार चाहिँ बुझ्नलाई एकचोटि हामी पहिलो कोरिन्थी चौधमा जानेछौँ, त्यहाँ अर्कै तरिकाले अनुवाद गरिएको छ। त्यही शब्द पहिलो कोरिन्थी चौधको चालिस पद कोरिन्थको मण्डलीमा चाहिँ विभिन्न अनियमितताहरू भइरहेका थिए, अनि उनीहरूलाई चाहिँ सिकाउनलाई यो चौध अध्यायमा धेरै अर्थीहरू दिएको छ, अनि अन्तमा चाहिँ यसरी निष्कर्ष दिएको छ पहिलो कोरिन्थी पन्ध्रको चालिस, सबै कुराहरू एउटा मण्डलीमा सबै कुराहरू कसरी गरिनुपर्छ यहाँ भनेको छ, शिष्टतापूर्वक र क्रम अनुसार गरिउन् भनेको छ। शिष्टतापूर्वक अर्थात् सुहाउँदो रीतिले, जस्तो पवित्र जनहरूलाई सुहाउँछ, जस्तो ख्रिस्टको शरीरलाई सुहाउँछ, जस्तो परमेश्वरको घरलाई सुहाउँछ, शिष्टतापूर्वक क्रम अनुसार ठिक ठिक ठाउँ ठिक समयमा, यसरी चाहिँ गोलमाल तरिकाले होइन, यसको ठिक उल्टो चाहिँ तेत्तिस पदमा छ, किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न। अनि जुन यो शब्द छ नि शिष्टतापूर्वक, त्यही शब्द हो इमान्दार भएर हिँड भनेर रोमी तेह्रमा भनिएको थियो, तेह्र पदमा वास्तवमा त्यही शब्द हो। त्यसैले अब हेरौँ न त किन यसरी लेखेको, रोमी तेह्रमा फर्काउँदा अब यो बुझ्न हामीलाई मदत हुन्छ त्यो शब्दले। रोमी तेह्रको तेह्रमा दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिँडौँ, अर्थात् हामी ज्योतिका सन्तान भएकोले हामी चाहिँ ज्योतिको सन्तानलाई सुहाउने प्रकारले हामी हिँड्नुपर्छ, शिष्ट भनेको सुहाउने तवरले। त्यसैले दिनमा जस्तै गरेर उज्यालोका सन्तानहरू जस्तै त्यसलाई सुहाउने प्रकारले हिँड्नुपर्छ, अर्थात् इमान्दार प्रकारले। रातकै समय छ तर रातका होइन हामी, हामी चाहिँ परमेश्वरको अचम्मको ज्योतिभित्र सारिसकिएका छौँ, अनि त्यसैले हामी चाहिँ परमेश्वरको त्यो ज्योतिर्मय राज्यको जनहरू भएकोले हाम्रो परमेश्वरको राज्यलाई सुहाउने प्रकारले, ज्योतिलाई सुहाउने प्रकारले हिँड्नुपर्छ भनेर भनेको छ। अनि त्यो गर्न त के गर्नुपर्छ, अन्धकारको कामहरू त फाल्नुपर्छ, त्यो त सुहाउने कुराहरू होइन। अनि त्यसैले अब अघि जुन अन्धकारको कामहरू फालौँ भन्ने कुरा यहाँ जोडिन्छ, अनि के हुन् त त्यस्तो अन्धकारको कामहरू, यहाँ चाहिँ अब केही सूची यहाँ पाउँछौँ तेह्र पदको बीचबाट अब पढ्न थाल्छौँ। अन्धकारको कामहरूमा चाहिँ हिँड्ने होइन भने छ, सुरुदेखि पढौँ है, दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिँडौँ, मौज मजा र मतवालापनमा होइन, व्यभिचार र कामुकतामा होइन, न त झगडा र डाहामा नै। त्यसैले यहाँ दुई 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 यसरी छवटा सूचित गरिएको छ। पहिलो दुईटा पाप मौज मजा र मतवालापन, यो चाहिँ भोजबतेर खालको पार्टीहरू गर्ने खालको पापहरूसँग आबद्ध पापहरूलाई उल्लेख गरेको छ। व्यभिचार र कामुकता, यो दुईटै चाहिँ फेरि अर्कै वर्गमा पर्छ, हामीले त्यो हेर्नेछौँ एकछिनमा। त्यो चाहिँ ओछ्यान सम्बन्धी पापहरू हुन्। त्यसपछि तेस्रो जोडी झगडा र डाहा, त्यो चाहिँ शैतानिक पापहरू भनेर हामीले हेर्नेछौँ अहिले। त्यसैले पहिलो यो जोडीलाई हेरौँ, यो यसलाई पार्टीका पापहरू भनौँ, भोजभतेरका पापहरू। यो मोज मजा भन्ने शब्द चाहिँ, यसको माने चाहिँ अचाक्ली खानपान अनि पिएर उत्सव गर्ने, एकदम होल्लापूर्ण उत्सव। म अमेरिकामा पढ्दाखेरि जुन कलेजमा पढ्थेँ, भर्खरै मैले प्रभुलाई पाएको थिएँ, अनि त्यो कलेजमा पढ्ने त पहिले मैले छात्रवृत्ति पाएको थिएँ, अनि त्यहाँ पढ्न पुगेँ। अनि शनिबार आइतबार दुई दिन छुट्टी हुन्छ, अनि शनिबार आउनु अगाडि नै, शनिबार आउनु अगाडि त शुक्रबार हो, तर होइन, शुक्रबार पनि होइन, अझ बिहिबार नै, कहिले कहिले त बुधबारदेखि नै पार्टी फलाना ठाउँमा हुँदैछ भनेर ठुला ठुला त्यहाँ ब्यानरहरू तुलहरू चाहिँ टाङ्थ्यो त्यो विद्यार्थीहरूले। अनि शुक्रबार आउनु पाएको हुँदैन थियो, त्यहाँ चाहिँ एकदम ठुलो आवाजमा चाहिँ त्यहाँ स्पिकरहरू बज्न थाल्थे, अनि एकदमै कार्पेटहरू चाहिँ बियरले गनाइरहेको हुन्थ्यो, बस्नै नसक्ने खालको ठाउँ थियो वास्तवमा। अनि अचाक्ली होल्लापूर्ण खानपान, यस्तो कुरा गर्दैछ। यसलाई चाहिँ गलाती पाँचको एक्काइसमा चाहिँ शरीरका कामहरू भनेर भनिएको छ। अनि प्रभुले मलाई एकजना विश्वासी भाइ दिनुभयो साथी हुनलाई, नत्र एक्लै थिएँ म। अनि हामी दुईजना चाहिँ त्यहाँ नमिल्ने, के भन्छ त्यस्तोलाई, बकुलाहरूको बीचमा काग जस्तो थियो हामी चाहिँ। अब गलाती पाँचको एक्काइस, कागहरूको बीचमा बकुला अझै राम्रो हुन्छ होला। होला गर्ने त कागहरू ल। गलाती पाँचको एक्काइसमा, अब शरीरका कामहरू प्रकट छन्, ती हुन् परस्त्री गमन, व्यभिचार, अशुद्धता, कामुकता, मूर्ति पूजा, टुनामुना, शत्रुता, झगडा, डाहा, विरोध, क्रोध, विरोध, फुट, दलबन्दी। तर एक्काइस पद मैले तपाईँहरूलाई देखाउन खोजेको, द्वेष, हत्या, मतवालापन, अनि त्यसपछि शब्द के छ, मोज मजा, भनेको आफूलाई पुरा स्वतन्त्र खुकुलो छोडेर चाहिँ हा हु गर्न थाल्नु, मन लाग्दी बोल्नु, मन लाग्दी खानु, अनि कसैको परवाह मतलब छैन, त्यस्तो कुरा गरिरहेछ। अनि यो चाहिँ हामीले मुक्ति पाउनुभन्दा अगाडिको हाम्रो पुरानो जीवनलाई बयान गर्न पनि यही शब्द प्रयोग भएको छ। पहिलो पत्रुसमा जाउँ त, पहिलो पत्रुस चार अध्याय, पहिलो पत्रुस चार अध्यायको तीन पदमा यहाँ लेखेको छ, किनकि हामीले हाम्रो जीवनको बितेको समय, माफ गर्नुहोस्, हाम्रो जीवनको बितेको जो समय अन्य जातिहरूको इच्छा अनुसार गर्नमा, कामुकता, अभिलाषा, मतवालापन, अब आयो हाम्रो शब्द मोज मजा, अर्को शब्द पनि छ यहाँ रक्सी धोकाए, किनभने अब आउनलाई रहेछ हाम्रो रोमीमा, र घिनलाग्दा मूर्ति पूजाहरूमा बितायौं, त्यही हाम्रा लागि काफी भयो। तपाईँलाई त्यस्तो लाग्छ काफी भयो, तपाईँले जुन पहिला गर्नुभएको घिनलाग्दा कामहरू, कि अझ पनि पुगेको छैन? पत्रुसले भन्छ काफी भयो, पुग्यो, त्यो चाहिँ भन्दा बढी भइसक्यो। अब यहाँ मोज मजाको पापहरूमा चाहिँ पार्टी पापहरू, भोजभतेरको पापहरू चाहिँ मतवालापन भनेर पनि त्यहाँ रोमी तेह्रमा छ। एकचोटि त्यसैले लुका एक्काइसमा हेर, प्रभु यीशुले चेतावनी दिनुभएको छ यसको बारेमा, अघि मैले भन्दै थिएँ, म त्यो कलेजमा जानु अगाडि चाहिँ म अर्को ठाउँमा पढिरहेको थिएँ, त्यो अर्को ठाउँमा पढ्दा चाहिँ मैले प्रभुलाई पाएको थिएन। अनि त्यहाँ पनि हो हल्ला हुन्थ्यो, त्यहाँ पनि मौज मजामा डुब्थे, तर त्यो बेलामा चाहिँ म काको बीचमा कागै थिएँ। अनि त्यो अर्को कलेज जाने बेला र पहिलाको कलेज भ्याउनेको ठ्याक्क बीचमा चाहिँ म अन्धकारबाट ज्योतिमा सरेँ, मृत्युबाट जीवनमा पुगेँ। अनि त्यसैले चाहिँ त्यो चाहिँ अब बेग्लै दृष्टिकोणले हेर्न थालेँ। अब यहाँ लुका 21:34 पदमा यहाँ लेखेको छ, अनि आफ्नै विषयमा होसियार बस, कहीँ वाक्क व्याक्क पार्ने अचाक्लीपन, देख्नुभयो त्यो शब्द, मतवालापन त्यो शब्द, र यस जीवनका फिक्रीहरूले तिमीहरूका हृदयहरूलाई दबालान्, र त्यो दिन फेरि त्यो दिन तिमीहरूमाथि एक्कासी आइपर्ला, चेतावनी छ। त्यसैले हामी जागर रहनुपर्छ, सचेत र सतर्क रहनुपर्छ, रक्सीले मातेको नभएर हामी चाहिँ पवित्र आत्माले भरपूर हुनुपर्छ भनेर चाहिँ एफएससी 5:18 भन्छ, त्यहाँ पढाउँदै एक्चुली एफएससी 5:18 चाबी पद हो यो, रोमी 5:18 क्रिश्चियन जीवन सम्बन्धी लेखेको छ, अनि दाख मध्यले नमा त, किन यसरी भनिरहेको होला, किनभने विश्वासीहरू पनि उनीहरू यो पापमा फस्न सक्छन्, नत्र भने त यो लेख्नै पर्दैनथ्यो। ए तिमी विश्वासी, ए कहाँ तिमीले त कहाँ रक्सी खान्छ, यहाँ भन्छ दाख मध्यले नमा त, जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो। अब अर्को दुई जोडी पापमा जानेछ, त्यहाँ चाहिँ व्यभिचार र कामुकता भनेछ। अब त्यो व्यभिचार भन्ने शब्द चाहिँ अक्षरश चाहिँ ओछ्यान भन्ने शब्दबाट आउँछ, ओछ्यानमा गरिने पाप कर्म। अब हिब्रू तेह्रमा विवाहको ओछ्यान चाहिँ पवित्र र निष्कलङ्क हुन्छ भनेको छ। हिब्रू 13:4 हामीलाई यो सिकाइएको छ, आदमलाई देख्नुभयो परमेश्वरले, भन्नुभयो मानिस एक्लो रहन असल छैन, म उसको निम्ति एउटा लाई सुहाउने एउटा सहयोगी बनाइदिनेछु, अनि हवा बनाइदिनु भयो। अनि पवित्र विवाह थियो, परमेश्वरले आशिष दिनुभएको थियो, त्यसैले विवाह चाहिँ पवित्र कुरा हो। 13:4 हेर्नुहोस् त, यहाँ भनेछ, विवाह सबैको बीचमा आदरको योग्य मानियोस्, अथवा विवाह सबैको बीचमा आदरको योग्य हुन्छ। र ओछ्यान, देख्नुभयो शब्द, निष्कलङ्क रहोस्, विवाहमा चाहिँ ओछ्यान चाहिँ निष्कलङ्क हुन्छ, तर समस्या यहाँ आउँछ, व्यभिचारीहरू र परस्त्रीगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ। त्यसैले विवाहको ओछ्यान बाहेक अरू सबै ओछ्यानहरू चाहिँ परमेश्वरको न्यायमुनि पर्दछन् भनेर यहाँ बताइएको छ। कुनै पनि किसिमको यौन अनैतिकता चाहिँ परमेश्वरको लागि घिनलाग्दो कुरा हो। परमेश्वरले चाहिँ विवाह चाहिँ एकदमै विशेष एउटा पवित्र कुराको रूपमा उहाँले स्थापना गर्नुभएको थियो, अनि त्यसको उल्टोमा चाहिँ विद्रोह हो यो मान्छेहरूको, मानिसको। अनि विवाह चाहिँ मानिसको भलाइको लागि स्थापना गर्नुभएको कुरा थियो, तर व्यभिचार चाहिँ र परस्त्री गामीहरू, पुरुष गामीहरू, यी सब कुराहरू चाहिँ परमेश्वरको न्यायको मुनि पर्छ। तर अर्को शब्द चाहिँ व्यभिचार बाहेक चाहिँ यो अन्धकार कामहरूलाई फालौं भन्दाखेरि चाहिँ व्यभिचार, अर्को चाहिँ कामुकता, उस्तै खालको हो, तर यो चाहिँ यौन उच्छृङ्खलतालाई जनाउँछ, अर्थात लगामरहित अभिलाषा, सीमारहित भोगविलासपन, यसलाई जनाउँछ यो कामुकता। यस अन्तर्गत चाहिँ आज नेपालकै समाजमा पनि पत्नी सट्टापट्टा गर्ने अनि मदिरापानसित रातमा व्यभिचारपूर्ण तवरले मनाउने उत्सव प्राचीन समयदेखि अहिलेसम्म पनि चलिरहेछ, र अन्य सबै खालको यौन ज्यादतीहरूलाई चाहिँ यो कामुकता भन्ने शब्दले चाहिँ जनाइरहेको छ। यो शब्दलाई पनि शरीरको काम भनेर सूचित गरिएको छ अघि गलाती 5:19 हामीले हेर्यौं वास्तवमा काममुक्ता भन्ने पनि त्यहाँ छ अनि त्यो शब्द हाम्रो पहिलो पत्रुस 4:3 पनि हेर्यौं हामी नबाँचेको अवस्था मुक्ति नपाएको अवस्थामा चाहिँ हाम्रो जीवन कस्तो थियो भनेर बयान गर्नलाई चाहिँ काममुक्ता भनेर भनेको छ अझ अर्को ठाउँ हेर्यौं मर्कुस 7 मानिसको हृदयको अवस्थालाई पनि यो शब्दले चाहिँ बयान गरेको छ मर्कुस 7:22 मर्कुस 7:22 21 पद पनि पढौं प्रभु येशूले भन्दै हुनुहुन्छ हेर्नुहोस् किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै प्रभु येशू त परमेश्वर हुनुहुन्छ उहाँले चाहिँ मान्छेको हृदय जान्नुहुन्छ अनि उहाँले चाहिँ त्यहाँ देखेको कुरा उहाँले बयान गरिदिनुहुन्छ मानिसको हृदयबाट के निस्किन्छ खराब विचार परस्त्रीगमन व्यभिचार हत्या चोरी लोभ दुष्टता छल अनि त्यसपछि यो शब्द छ कामुकता अर्थात् यौन उच्छृङ्खलता चाहिँ यहाँ उल्लेख छ साथै सदोमीहरू को व्यवहारलाई पनि यो शब्दले बयान गरेछ एक्चुली दोस्रो पत्रुसमा जाउँ त यी समलिङ्गीहरूलाई यसले बयान गर्छ दोस्रो पत्रुस 2:7 दोस्रो पत्रुस 2:7 पदमा हामी 6 देखेनौँ अनि सदोम र गमोराका शहरहरूलाई खरानीमा परिवर्तन गरिकन परमेश्वरले आफ्नो घृणा त्यहाँ प्रकट गर्नुभएछ इतिहासमा तिनीहरूलाई विनाशको दण्ड दिनुभयो र पछिबाट भक्तिहीन जीवन जिउनेहरूका निम्ति तिनीहरूलाई एउटा नमुना बनाउनु भयो अनि आजसम्म पनि अङ्ग्रेजी भाषामा चाहिँ समलिङ्गीको पापलाई चाहिँ सदोमको पाप भन्ने गरिन्छ सदमी भन्छ 7 अनि दुष्टहरूका घिनलाग्दा चालचलनको कारणले विरक्त भएका धर्मी लूतलाई छुटकारा दिनुभयो यसरी चाहिँ भनिएको छ त्यसपछि चाहिँ अन्तिम जोडी के छ झगडा र डाहा यो चाहिँ सैतानिक पापहरू अब झगडा भनेको चाहिँ अमेल विवाद कलह बाजाबाज है भना भनी एउटाले एउटा भन्छ अनि अर्कोले फेरि अर्को भन्छ अनि त्यो पनि अघि शरीरको कामहरूमा सूचित भएको थियो गलाती 5:20 शरीरको काम यिनै हुन् झगडा पनि भनेछ अनि विश्वासीहरूलाई पनि चेतावनी दिनु परेछ उनीहरूको पाप स्वभावलाई पछ्यायो भने त्यसैले पहिलो कुरन्थी 1:11 उनीहरूले शरीरको कामहरू प्रकट गरिरहेका थिए अनि हामीलाई चेतावनी हो यो पहिलो कुरन्थी 1:11 हेर्नुहोस् त किनकि हे मेरा भाइहरू विश्वासीहरू तिमीहरूको बीचमा झगडा छन् रे यो त असुहाउँदो कुरा हो झगडा छन् भनेर क्लोएका घरनाहरूद्वारा तिमीहरूको विषयमा मलाई बताइएको छ त्यस्तै 3:3 किनकि तिमीहरू अझै पनि शारीरिक छौ मुक्ति पाएका थिए तर उनीहरू चाहिँ शारीरिक तरिकाले जिइरहेका थिए आत्मिक होइन त्यसैले विश्वासी 2 हुन्छ है आत्मिक शारीरिक तपाईँ कुनमा पर्नुहुन्छ यहाँ लेखेको छ किनकि तिमीहरू अझै पनि शारीरिक छौ कोरिन्थीहरूलाई किनकि जब तिमीहरूका बीचमा डाहा झगडा र फुटहरू छन् त के तिमीहरू शारीरिक होइनौ र मानिसको चालमा हिँड्दैनौ र अर्थात् एउटा मुक्ति नपाएको मानिस एउटा मानवीय तरिकाले हिँड्दैनौ र भनेर चाहिँ पावलले उनीहरूलाई सच्याउनु परिरहेको छ हकाउनु परिरहेछ वास्तवमा झगडा अनि डाहा भनेको अर्कासित भएको कुराको लागि चाहिँ अथवा अर्काले गर्न सक्ने कुराले गर्दा चाहिँ आफू डाही बन्न त्यो पनि गलाती पाँचको बीचमा चाहिँ शारीरिक कामहरू यिनै हुन् भन्दाखेरि डाह पनि अघि पढाइ थियौँ। अनि यो दुइटै पाप झगडा र डाह चाहिँ को जरा चाहिँ घमण्ड हो, घमण्ड। अनि घमण्डबाट नै शैतान पतन भएको हो, त्यसैले यसलाई चाहिँ शैतानिक पापमा वर्गीकरण गर्न सकिन्छ। एकचोटि पहिलो तिमोथी तीनमा हेरौँ त, पहिलो तिमोथी तीन पहिलो तिमोथी तीनको छ पद, मण्डलीमा अगुवा नियुक्त गर्दाखेरि चाहिँ नयाँ चेलालाई नियुक्त गर्नु हुँदैन भनेर चाहिँ बताएको छ। किन? अनि यहाँ बताएको छ नयाँ चेला नहुन् नत्र त घमण्डले फुलिएर उनी शैतानको दण्डमा पर्लान्। घमण्ड चाहिँ शैतानको दण्डको कारण हो भनिरहेछ, शैतान पतन भएकै घमण्डले हो भन्दैछ। यो कुरा पहिलो तिमोथी छको चारमा पनि हेरौँ। पहिलो तिमोथी छको चार, अनि यो झुटो शिक्षकहरूको बारेमा तीन पददेखि हेरौँ। त्यसैले यदि कसैले अर्कै शिक्षा दिन्छ भने र खाँटी वचनहरू अर्थात् हाम्रो प्रभु यीशु ख्रीष्टका वचनहरू र भक्ति अनुसारको शिक्षा स्वीकार गर्दैन भने चारपद केही पनि नजानिकन त्यो घमण्डी भएको छ, तर त्यसलाई प्रश्नहरू गर्ने र शब्दहरूको विषयमा तर्क वितर्क गर्ने रोग लागेको छ जसबाट डाह झगडा दुर्वचनहरू खराब शङ्काहरू इत्यादि उत्पन्न हुन्छन् भनेको छ। घमण्डबाट चाहिँ डाह झगडा उत्पन्न हुन्छ भनेर चाहिँ यहाँ स्पष्ट बताएको छ। त्यसैले यसलाई चाहिँ शैतानिक पाप भोज बतेर पार्टीहरूको पाप उछ्यानका पाप शैतानिक पाप। अब रोमी 13:14 हामी जाउँ, रोमी 13:14 अब यहाँ चाहिँ लेखिएको छ तर प्रभु येशु ख्रीष्टलाई पहिरा अनि कुकामनाहरू पूरा गर्नलाई शरीरका लागि कुनै प्रबन्ध नगर। यसभन्दा अघि चाहिँ हामीले हेर्दै थियौँ अन्धकारका कामहरू फाल भनिरहेको थियो। अब यसको ठिक विपरीतमा उल्टोमा चाहिँ हामीलाई चाहिँ ज्योतिका हतियार भिर्नुपर्छ भनेको थियो। अनि यहाँ चाहिँ अब 14 पदमा चाहिँ प्रभु येशु ख्रीष्ट नै पहिरा भनेको छ, उहाँ नै हाम्रो जीवन हुनुहुन्छ। हिजो हामीले हेरेको थियौँ कलसी 3 ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ, उहाँलाई पहिरा। अब यो शब्दलाई एकचोटि हेरौँ, जुन चाहिँ 14 पदको अन्तिम शब्द प्रभु येशु ख्रीष्टलाई पहिरा अनि कुकानहरू पूरा गर्नलाई शरीरका लागि कुनै के नगर, प्रबन्ध नगर। के भनेको यहाँ प्रबन्ध गर्न? अगाडिबाट नै कुनै कुराको लागि चाहिँ विचार गर्न, पूर्व विचार, पूर्व बन्दोबस्त, प्रबन्ध, पूर्व दृष्टि, अगाडिबाट नै वास्ता गर्न। यात्रामा जान अगाडि जहिले पनि हामीले अगाडि चाहिँ सोच्छौँ ल के सामान लानुपर्छ, है यो छ यो छ यो छ, हामीले चाहिँ अगाडिबाट नै सोच्नुपर्छ, हामीले योजना बनाउनुपर्छ, सोच विचार गर्नुपर्छ, चाहिएको सरसामान जुटाउनुपर्छ, यातायातको साधन हुनु पर्यो ठिकठाक छ कि छैन, होइन टायरमा हावा छ कि छैन, पेट्रोल छ कि छैन, यी सबै अगाडि नै प्रबन्ध गर्नुपर्छ। अब पापले हामीलाई शिकार बनाउँछ, बनाउन सक्छ जब हामीले चाहिँ त्यसको निम्ति त्यसलाई ठाउँ दिन्छ, अर्थात् हामीले त्यसको निम्ति प्रबन्ध गर्छौँ, अर्थात् हामीले चाहिँ त्यसको निम्ति योजना गर्छौँ, अर्थात् हामीले त्यसको बारेमा सोच्छौँ, अर्थात् हामीले त्यसको बारेमा चाहिँ विभिन्न तरिकाले चाहिँ हामीले जब पूर्व विचार गर्न थाल्छौँ तब नै पापले चाहिँ आफ्नो घातक काम गर्न सक्छ। त्यसैले हामीलाई चाहिँ यहाँ के भनिरहेछ भने हामीले चाहिँ आफ्नो जुन पुरानो मान्छेको जुन इच्छाहरू छ, हाम्रो पापपूर्ण स्वभाव त्यसलाई कसरी सन्तुष्ट पार्ने भनेर चाहिँ हामीले सोच्न हुँदैन है. प्रबन्ध गर्नु भनेको अगाडिबाट सोच्नु, त्यसैले हामीले त्यसको लागि योजना गर्नु हुँदैन. प्रबन्ध नगर भन्दैछ, शरीरका लागि कुनै प्रबन्ध नगर. अनि हाम्रो पुरानो मानिसलाई चाहिँ परमेश्वरले चाहिँ एउटै कामको लागि मात्र ठिक देख्नुभयो, त्यसलाई चाहिँ क्रुसमा टाँग्न मात्र ठिक देख्नुभयो. त्यसलाई सुधार्न खोज्नु भएन उहाँले. त्यसलाई 15-20 नियम दिएर यो प्रयास गर त अलिकति राम्रो हुन्छ कि तिमी, उहाँले त्यसो भन्नु भएन. उहाँले चाहिँ भन्नुभयो, मैले चाहिँ क्रुसमा टाँग्दे मेरो पुत्रसँगै. त्यसैले ठाना तिमी मरेको र अब चाहिँ तिमी जिउँदो भएको ठाना. त्यो पुरानो सोचमा नलाग. गलाती 5 चाहिँ एउटा पद हेर्नु छ यसको बारेमा चाहिँ. गलाती 5:24 पढ्छ, अनि जो ख्रिस्टका हुन्, अब विश्वासीहरूको कुरा गर्दैछ, त्यसैले उनीहरूले अनि जो ख्रिस्टका हुन् उनीहरूले शरीरलाई के गरेको छ, शरीरको लागि अब प्रबन्ध गर्न थाल्ने, शरीरको लागि हामीले कुनै योजना नगर्ने, शरीरलाई चाहिँ क्रुसमा टाँगेका छन् भनेछ. प्रभुले चाहिँ मैले क्रुसमा टाँगे भन्नुहुन्छ, अनि विश्वासीले भन्छ आमेन. हामीले गर्ने त्यही हो, विश्वासीद्वारा ख्रिस्टसँगै म मरे, त्यसैले म त्यसको लागि कुनै योजना पूर्व विचार तयारी गर्न हुँदैन. त्यो स्वतन्त्रता हामीलाई दिएको छ हो. हामी अब उसको दास हुनु पर्दैन, हुनु हुँदैन. हामीलाई छुटकारा दिएको छ. त्यसैले हामीले छ, जो ख्रिस्टका हुन् उनीहरूले शरीरलाई बासना र लालसाहरूसँगै, त्यो शरीरको सबै इच्छाहरूसँगै क्रुसमा टाँगेको छ. यसरी नै हामी जिउनुपर्छ. हरेक दिन जब सट्टै एउटा गलत विचार आउँछ, क्रुसमा टाँगियो भन्दै जिउनुपर्छ हामीले. यो ख्रिस्टसँगै मरेको कुरा हो, छुनु हुँदैन मैले, हात झिकिहाल्नुपर्छ. त्यसको लागि तयार गर्ने काम त परिजाओस्. त्यसैले यहाँ भनिन्छ, प्रभु येशु ख्रिस्टलाई पहिर. अब फर्केर जाउँ रोमी 13:14, तर प्रभु येशु ख्रिस्टलाई पहिर, ज्योतिका हतियार भिराउँ पहिर. अब पहिर भनेको त लुगा लाउन, आफूलाई वस्त्रले ढाक्नु होइन त. अनि हामीले चाहिँ आफूलाई केले पहिरनु पर्ने रहेछ, ख्रिस्ट पहिरनु पर्ने रहेछ. एउटा व्यक्तिलाई नै पहिरने के भनेको यो, यसको माने चाहिँ ख्रिस्टको चरित्रलाई पहिरने भनेको. लुगा चाहिँ प्रष्टै देखिन्छ, हामीलाई हेर्दा हाम्रो लुगा देख्छ. त्यसैले मानिसहरूले पनि हामीलाई हेर्दाखेरि चाहिँ ख्रिस्टलाई देखोस् भन्दैछ. ख्रिस्टलाई पहिर, ख्रिस्ट देखियोस्. जसरी लुगा सजिलै देखिन्छ, ख्रिस्टलाई देखोस्. अर्थात् हाम्रो चालचलनमा चाहिँ उहाँ देखिनु भएको होस्, उहाँले जस्तै हामी हिँडेको देखोस्. त्यसैले हामीले आफूलाई प्रश्न गर्नुपर्छ, अब मानिसहरूले हामीलाई हेर्दाखेरि चाहिँ के देखिरहेछन् त, के उनीहरूले प्रभु येशूको चरित्र देख्दैछन्, उहाँलाई देख्दैछन् कि मेरै पुरानो मानिस क्रुसमा टाँगे तर त्यसको पाप स्वभावको लक्षणहरू देख्दैछन् कि. अर्थात् उनीहरूले हामीलाई हेर्दाखेरि चाहिँ यो मान्छे त आफ्नै स्वार्थ मात्रै हिँडिरहेछ नि, के फरक छ र, आफ्नै स्वार्थको लागि त जिइरहेछ नि भनेर उनीहरूले देख्छन् कि होइन यो त अर्कैको लागि जिइरहेछ, यो चाहिँ उहाँको निम्ति जिइरहेछ, उसको प्रभु, उसको परमेश्वरको लागि जिइरहेछ भन्छन्, तिम्रो परमेश्वर भन्छ नि. राम्रो उनीहरूले त्यो भन्यो, हो म चाहिँ मेरो परमेश्वरलाई जिन्छु जो हाम्रो निम्ति मर्नुभयो र बौरी उठ्नुभयो. त्यही त भनेछ नि 2 कोरिन्थीमा, हामी उहाँको निम्ति जिउनुपर्छ. 2 कोरिन्थी 5 दोस्रो कुरिन्थी 5:14 पददेखि, किनकि ख्रिस्टको प्रेमले हामीलाई विवश पार्दछ, अर्थात् ख्रिस्टको प्रेमले चाहिँ अब हामीलाई चाहिँ अर्कै तरिकाले जिउनलाई चाहिँ हामीलाई प्रेरणा मात्र होइन करै पार्दछ। किनभने हामी यो निर्णय गर्दछौँ सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे, अनि सबैका निम्ति उहाँ मर्नुभयो, यसकारण जिउनेहरू बाँचेको विश्वासीहरू अब उसो आफ्ना निम्ति जिउनु हुँदैन तर उहाँका निम्ति जिउनु पर्दछ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनु भयो। संसारले चाहिँ यो बुझ्दैन, संसारले खालि बुझेको त आफ्नो निम्ति जिउनु हो। अनि जब एउटा व्यक्ति चाहिँ ख्रिस्टको निम्ति जिरहेको उनीहरूले देख्छ, के भयो मान्छेलाई, उनीहरू चाहिँ बुझ्न सक्दैन, हो उनीहरूलाई चाहिँ सोच्न लगाओस् तपाईँको जीवनलाई, यो मान्छे केले उसलाई चाहिँ प्रेरणा दिइरहेछ, केले ऊ चाहिँ अङ्ग्रेजीमा छ नि मोटिभेट भइरहेछ, यहाँ विवश, केले ऊ विवश भएर हिँडिरहेछ। अनि त्यो बेला चाहिँ तपाईँले भन्न सक्नुहुन्छ, मेरो एकजना मालिक हुनुहुन्छ जसले मलाई यतिको प्रेम गर्नुभयो कि आफ्नो प्राण दिनुभयो अनि मलाई बचाउनु भयो। साथी, तिम्रो लागि पनि आशा छ, गवाही भनेको यो सकिनुलाई। अब चाहिँ एउटा मात्र बुँदा, यही बुँदा अन्तर्गत एउटा उदाहरण छ यहाँ। यो मैले चित्रहरूमा देखेको हङकङ चाइनिजहरूले उनीहरूको नयाँ वर्षमा कि कुनमा उनीहरू चाहिँ त्यो एउटा जनावरको पोसाक जस्तै ओढ्छन् कोही कोही, है अजिङ्गरको हो कि के को हो होइन, अनि त्यो ओढेर चाहिँ यताउता उनीहरू चाहिँ नाच्छन् है। हजुर, ओ ड्रागन, हो ड्रागन अजिङ्गर, मलाई थाहा छ बुबु। अनि त्यसैले जब ड्रागनको लुगा लगाइन्छ होइन, अब ऊ त ड्रागन जस्तो नक्कल गर्नु पर्यो होइन, त ड्रागन जस्तो उफ्रिनु पर्यो, अब कसरी त्यो उफ्रिनु भनेको चाहिँ उनीहरूले जानेछन् होला, ड्रागन जस्तो हिँड्न थाल्नु पर्यो, आवाज गरेर ड्रागन जस्तो निकाल्नु पर्यो होइन। अब तपाईँ र मैले चाहिँ ख्रिस्टलाई पहिरहेका छौँ भने चाहिँ हामी ख्रिस्ट जस्तै हिँड्नु पर्यो, ख्रिस्ट जस्तै बोल्नु पर्यो, ख्रिस्टलाई पहिरिएको होस्, उहाँ देखिनु भएको होस्, उहाँ हाम्रो पहिरन। यो कुरालाई चाहिँ अझ प्रभुको इच्छामा भोलि अगाडि बढाउनेछौँ, अनि त्यसपछि 14 अध्यायमा जानेछौँ। हामीले यहाँ प्रभुको सुन्दर वचन हेरेर पुरानो लुगा फाल्यो, नयाँ लुगा हामीले पाएका छौँ।